السلام على رسول الله ما بعد. ودوالا الشعر حكيم محمد الخصام رحمه الله بيك ملفوظ آپ کے سامنے پیش کیا جاتا ہے. اس کا عنوان ہے صلہ رحمی کے متعلق اہم نصیحت. اس کی تاریخ اس ملفوظ کی تاریخ لکھی ہے 24 جمادی 1418 میں 22 اکتوبر 1997 1997 بروز ہفتہ قبل عشاء 7:30 احقر کو خانقاہ سے اپنے حجرے میں طرف فرما کر حضرت مولانا یہ ملفوظ ارشاد فرمایا. تو صلہ رحمی کے بارے میں بہت ایک اہم نصیحت ہے جو یہاں ذکر کی جا رہی ہے. فرمایا کہ اگر کسی رشتہ دار سے کوئی بے وفائی ہو جائے یا اس سے کوئی تکلیف پہنچ جائے تو بغیر اس کے معافی مانگے اس کو معاف کر دو. اگر کسی رشتہ دار سے کوئی بے وفائی ہو جائے یا اس سے کوئی تکلیف پہنچ جائے تو بغیر اس کے معافی مانگے اس کو معاف کر دو. کیونکہ اگر آپ نے اس کو لال پیلی آنکھیں دکھائی کہ ہم نے آپ کے ساتھ کیا سلوک کیا اور آپ نے ہمارے ساتھ یہ بدسلوکی کی تو وہ یا تو ندامت سے محجوب ہو کر بھاگ جائے گا یا شرمندگی سے یا غصے اور تکبر سے اور اکڑ جائے گا کہ ذرا سے احسان کیا کر دیا کہ میرے اوپر عیب جما رہے ہیں. لہذا یا ندامت سے بھاگے گا یا غصے سے بھاگے گا یا تکبر سے بھاگے گا اور تینوں صورتوں میں قطع رحمی ہو جائے گی. اور ہمیں حکم ہے کہ سل من پتاک جو رشتہ دار تم سے توڑے تم اس سے جوڑے رہو. یہ حدیث پاک ہے سل من پتاک جو رشتہ دار تم سے توڑے تم اس سے جوڑے رہو. لہذا مریدین کی اصلاح کا طریقہ اور ہے رشتہ داروں کا اور ہے. مرید کو ڈانٹ ڈپٹ کرو تو بیچارہ روتے روتے بے حال ہو جائے گا لیکن رشتہ دار کہاں معافی مانگتے ہیں, ان کو مرید کی طرح محبت تھوڑی ہوتی ہے. لہذا ان کا سبق حضرت یوسف علیہ السلام سے حاصل کرو کہ جب ان کو بادشاہت مل گئی اور ان کے بھائی قحط کی وجہ سے ان سے غلہ مانگنے آئے اور ان بھائیوں کو خبر نہیں تھی کہ یہی حضرت یوسف علیہ السلام ہے, پورا قصہ سورہ یوسف میں ہے. بہرحال جب ان پر ظاہر ہو گیا کہ یہی یوسف علیہ السلام ہیں جن کو ہم نے کنویں میں ڈال دیا تھا تو ان کو سخت شرمندگی ہوئی. لیکن حضرت یوسف علیہ السلام نے کیا فرمایا, لا تثریب علیکم اليوم, آج کے دن تم پر کوئی الزام نہیں اور جو تم نے کنویں میں ڈالا وہ تمہاری غلطی نہیں تھی, شیطان نے ہمارے تمہارے درمیان گڑبڑ کر دی تھی. گویا کہ ان کے فعل کو بھی شیطان کی طرف منسوب کر دیا. لہذا بھائیوں کو ان کی بدسلوکی یاد دلا کر محجوب بھی نہیں کیا اور ان کی خطا کو شیطان پر ڈال دیا تاکہ میرے بھائیوں کی آنکھیں مجھ سے مل سکیں اور وہ شرمندہ نہ ہو جائیں. اللہ کتنی عجیب نصیحت ہے. عام طور پر تو ہم تو ہی چاہتے ہیں ہمارے سامنے شرمندہ ہو جائے ہم سے, اس کو کوئی ایسی بات کہے کہ وہ آنکھیں نہ اٹھا سکیں. اس میں آدمی اپنے کمال سمجھتا ہے کہ میں اس کو ایسا جواب دوں گا کہ وہ اس کی نگاہیں جھک جائے, وہ کچھ بول نہ سکے, سپیچ لیس ہو جائے, خاموش بیٹھ جائے. عام طور پر آدمی اس کو کمال سمجھتا ہے. لیکن صلہ رحمی کا تقاضا یہ ہے کہ آدمی سامنے والے کی معافی مانگنے کا بھی انتظار نہ کرے بلکہ اس کی معافی مانگنے سے پہلے ہی اس کو معاف کر دیں. تو ظاہر سی بات ہے کہ اسلام جو ہے ہمیں تمام چیزیں سکھاتا ہے اور سب سے ایک عظیم الشان چیز جو بدقسمتی سے بہت ہی جس کے اندر ہمارے معاشرے کے اندر بہت کمی ہے وہ صلہ رحمی, رشتہ داروں کے ساتھ اچھا سلوک کرنا. بہت سی مرتبہ اپنے آدمی کی دوستوں کے ساتھ تو جب بہت جمتی ہیں لیکن رشتہ داروں کے ساتھ نہیں جمتی. حالانکہ اللہ کے نبی صلی اللہ علیہ وسلم جو حادث بیان فرمائے اس میں رشتہ داروں کا حق مقدم ہے, اقارب جو ہیں وہ دوستوں کے مقابلے میں زیادہ مقدم ہیں. اسی طرح اور ایک بہت خرابی ہوتی ہے کہ جو رشتہ دار ہم سے اچھا تعلق رکھے اس سے تو ہم اچھا تعلق رکھیں گے, جو ہمیں ہدیہ بھیجے ہم بھی ان کے گھر ہدیہ بھیجیں گے, جو ہمیں کوئی کھانے پینے کی چیز بھیج دے ہم بھی ان کے یہاں کھانے پینے کی چیزیں بھیجتے ہیں. ہم تو پیسہ ایکسچینج ہوتا ہے, جو ہمیں پہلے سلام کرتے ہیں ہم بھی پہلے سلام کرتے ہیں, بڑھنے کی کوشش کرتے ہیں. تو حدیث بات نہیں کیا پر عجیب الفاظ ہے, سل من قطع جو توڑے اس سے جوڑو. जिस आप जो आदमी पहले से जोड़े हुए उससे जोड़ना कोई कमाल की बात नहीं है, वो तो अदला बदली है, तो उसने दीदी आपने भी दीदी कोई कमाल नहीं किया उसके अंदर। लेकिन ऐसा रिश्तेदार जिससे कुछ गलत फहमी है, कुछ मिसअंडरस्टैंडिंग है, कुछ तकलीफ है आपसे, कुछ उसकी ना चाहती है और वो कटता है, तो उससे जोड़ो जाके, उससे बात करो पहले। होता है आदमी की भी बात बात कई बार रिश्तेदारी में, किसी मशवरे में, किसी काम में इख्तलाफ हो जाता है बातों के अंदर, रिश्तेदारों में होता है, भाइयों में होता है, होता है ऐसा। ऐसा नहीं कि ऐसा हो ही सकता बिल्कुल कोई इख्तलाफ की बात, लेकिन बात असल ये कि उस आदमी उस इख्तलाफ को छोड़कर अपने सिला रहमी कर ले उससे पहले, ना है कि उसको अपनी अना बना ले कि नहीं अगर उनको सलाम कर तो वही आएंगे पहले, नहीं बल्कि सबसे अच्छी अल्लाह फरमाया कि सबसे बेहतर इंसान वो है कि जो पहले सलाम कर ले। अपने भाई से ताल्लुक तोड़ना जायज नहीं 3 दिन से ज्यादा, तीन दिन से ज्यादा किसी के लिए इजाजत नहीं है ईमान वाले के लिए कि अपने भाई से ताल्लुक तोड़े। और जो पहले इत्तेदा करेगा सलाम के अंदर आपने फरमाया कि वो सबसे बेहतर इंसान है। तो देखिए हमें क्या सिखाया गया है और हमारे माशरे के अंदर, लेकिन बदकिस्मती से इससे बहुत ही ज्यादा कमी है। बहर इंसान को अपने तो ज्यादा करना चाहिए, मैं कोशिश करूंगा कि मैं अपने रिश्तेदारों के साथ अच्छे से अच्छा सलूक कर सकूं। बहुत सी मरतबा ऐसा होता है कि उनकी तरफ से जफा हो बजाय वफा के कोई दूसरा तरीका अख्तियार किया जाए, अच्छे से इस्तकबाल भी ना की, लेकिन शरान जिम्मेदारी आपकी कि आप उसने सलूक की कोशिश करें। बस आपने उसने सलूक की कोशिश कर दी तो आप बरी हो गए अपने अमल से, आपने अपना फर्ज अदा कर दिया। अब सामने वाला अपने फर्ज अगर अदा नहीं कर सका तो वो अल्लाह के जिम्मे उसका मामला। तो हमें सिखाया जा रहा है सिल मन कताक, जो तुमसे जो तोड़े उनसे जोड़ो। यहाँ पर यूसुफ अलैहिस्सलाम गुस्सा रखकर फरमाया कि देखो हज़रत मैं मुरीदों को और जो शागिर्दों को तो बहुत आसान होता है, उस्ताद शागिर्द को डांटते, शागिर्द बेचारे रोते हैं, परेशान होते हैं, फिर माफी मांगते हैं, लिख कर माफी मांगते हैं, सामने आके गिरीदा से माफी मांगते हैं। मुरीदी के साथ भी होता है, उनका मामला अलग होता है, लेकिन आदमी का बाहम जो रिश्तेदारी होती है आपस में उसमें इस तरह का ताल्लुक नहीं होता। उसमें बेहतर है कि आदमी अपने आप को छोटा बना दे, उनकी इस्लाह के लिए उनको माफ कर दे। यहाँ फरमाया कि उनकी माफी मांगने का भी इंतजार न करे, इसलिए माफी मांगने वाला शर्मिंदा होता है, उसकी आंखें फिर आपसे आंखें मिलाकर बात नहीं कर सकता, हालांकि आपको 100% मालूम है कि उसकी गलती है, आपकी कोई गलती नहीं है, उसने जुल्म किया, आपने कोई जुल्म नहीं किया, उसके बावजूद भी सिला रहमी का तकाजा ये है कि आप उसको शर्मिंदा ना करें, बल्कि पहले इसको माफ करें, चलो जो हुआ सो हुआ, ठीक से रहेंगे। जैसे यूसुफ अलैहिस्सलाम अल्लाह पर कितना जुल्म किया यूसुफ अलैहिस्सलाम भाइयों ने, एक तो एक भाई थे और वालिद साहब के महबूब थे बहुत हर एतबार से, लेकिन वो उनसे हसद करते रहे, उनको तकलीफ देने की फिक्र करते रहे, यहां तक कि कुएं में भी डाल दिया, और अपने वालिद साहब से 40 साल के लिए मुफसिल का तकरीबन 40 साल के लिए जुदा कर दिया। अल्लाह अकबर, 40 साल की दूरी और वालिद साहब की तकलीफ हुई वो अलग, यूसुफ अलैहिस्सलाम को तकलीफ उठानी पड़ी वो अलग, वहां से कुएं में डाला, वहां से उन्होंने ले गए, वहां बेच दिया मिस्र के बाजार में, वहां से कैद खाने में गए, कितने मुजाहदात होते होते आखिर में अल्लाह ने मिस्र का बादशाह बना दिया। हालांकि होता तो ये था कि यूसुफ अलैहिस्सलाम का सख्त बदला लेते उनसे, जब मालूम पड़ गया आपने तो पहले छुपाया, बल्कि ऐसे नहीं कि पहले ही खोल दिया उनके सामने और उसको सजा देनी शुरू कर दी, बल्कि पहले तो खूब छुपाया, जब ये बात जाहिर हो गई तो उसके बावजूद भी कुरान करीम किया शैतान ने मेरे तुम्हारे दरमियान जो है ये वसवसा डाल दिया, शैतान के बहकावे में आकर तुमने काम कर लिया, वरना तो तुम नहीं करते थे, यानी उनके गुनाह को यूसुफ अलैहिस्सलाम ने शैतान के जिम्मे डाल दिया। तो अल्लाह अकबर, कितनी बढ़िया सिला रहमी का गोया, एक मिसाल की सिला रहमी की हम तमाम के लिए गोया इख्तियार करने के लिए जरूरी है, ताकि मेरे भाई मेरी आंखों के साथ आंखों में आंखें मिलाकर मुझसे बात कर सकें, शर्मिंदा ना हो जाए। बस फरमाते कि इससे यह सबक मिला कि रिश्तेदार अगर सता दे तो उनकी माफी मांगने का इंतजार ना करो, बगैर माफी मांगे उनको माफ कर दो, और उनको महजूब और शर्मिंदा भी ना करो, वरना कतार रहमी का खतरा है। हदीस शरीफ में है कि जो शख्स ये चाहे कि जन्नत में उसके लिए ऊंचे ऊंचे महल बनाए जाएं, उसके दर्जात बुलंद कर दिए जाए, पर यह अफवाह मंजर मह, तो उसको चाहिए कि जो उस पर जुल्म करे उसको माफ कर दे, वही है कि मन हरा मह, और जो उसको महरूम करे उसको अता करे, वह ऐसी जो मन कता हूं और कता रहमी करने वाले के साथ सिला रहमी करे। ये पूरी हदीस है, इसी तरह से फरमाया सिल मन कताक वाफ वाम मन जलमक वाहसन वाहसिन इला मन असा इलेक, कि जो रिश्तेदारी को तोड़े तुम उससे जोड़ो। सिल मन कताक वाफ वाम मन जलमक, और जो तुम पर जुल्म करे उसको माफ करो। फरमाया कि वाहसिन इला मन असा इलेक, और जो तुम्हारे साथ बुरा सलूक करे उसके साथ अच्छा सलूक करो। तो ये तालीम हमारे हादिस के अंदर नबी के सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये चीजें सिखाई हैं, और सिला रहमी के यहाँ तो हज़रत ने एक हदीस में बयान फरमाया, बहुत सारे फजाइल हादिस के अंदर صلہ رحمی کرنے والے کی رزق میں برکت ہوتی ہے, اس کی عمر میں درازی ہوتی ہے. صلہ رحمی جو ہے یہ اس کے لیے سفارش کرے گی بلکہ, اور جو آدمی قطع رحمی کرتا ہے تو وہاں بھی پل صداد کے اوپر پکڑ لے گی اس کو صلہ رحمی, قطع صلہ رحمی, اور آئے گی اور کہے گی کہ اللہ اس نے مجھے دنیا میں توڑا اور کاٹ دیا, آج تو اس کو توڑ دے اور کاٹ دے, تو کتنی سخت وعید بھی اس کے اوپر. بہرحال دیکھیے حضرت کی کتاب تصوف کے بارے میں ہے. تصوف تو تصوف کا مطلب بالکل یہ نہیں کہ آدمی بس تہجد کا پابند بن جائے اور اپنی تصویر لے کر بس اپنا ذکر کرتا رہے, پورے دین کے شعبہ عمل کرنا تصوف ہے. حالانکہ اگر کوئی آدمی تہجد گزار ہے لیکن لوگوں کی حقوق ادا نہیں کرتا, رشتے داروں کے ساتھ ملاقات نہیں کرتا, سلام نہیں کرتا کسی کو, تو اس کی بات کسی کام نہیں آئے گی. اس سے کہ حقوق اللہ ایک الگ چیز ہے, اس کو تو ایک باب ہے, باقی جو حقوق العباد ہیں اس کے جو رشتے دار ہیں, اس کے گھر والے ہیں, بیوی بچے ہیں, دوست احباب ہیں, ملنے جلنے والے ہیں اور اقارب رشتے دار ہیں, تو ان سے معاملہ صاف کرنا ضروری ہے. تو اس لیے حضرت کا یہ مضمون جو ہے کہ گھر کے تصوف کے بارے میں, تو گویا کہ یہ بھی تصوف کا ایک باب ہے کہ انسان جو ہے اپنی اصلاح کے اندر یہ معاشرتی اصلاح ہے, ملنے جلنے والی رشتے داروں والی, اس کی بھی اصلاح کی فکر کریں. بار فرمایا کہ یعنی جو خون کے رشتے کو کاٹنا چاہے, قطع تعلق کرنا چاہے, یہ نہ کاٹے اسے جوڑے رکھے. رضوان یہاں پر صلہ رحمی کے بارے میں بہت ہی قیمتی نصیحت فرمائی, اللہ سبحانہ و تعالی ہمیں صلہ رحمی کرنے کی توفیق نصیب فرمائے. ایک تسبیح کلمہ طیبہ, ایک تسبیح اللہ لا اله الا الله محمد رسول الله صلى الله عليه وسلم لا اله الا الله 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 محمد رسول الله صلى الله تعالى عليه وسلم لا اله الا الله 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 محمد رسول الله صلى الله تعالى عليه وسلم لا اله الا الله 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 محمد رسول الله صلى الله تعالى عليه وسلم لا اله الا الله 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 محمد رسول الله صلى الله تعالى عليه وسلم لا اله الا الله 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 محمد رسول الله صلى الله تعالى عليه وعلى اله وصحبه وسلم الله جل جلاله وتعالى شأنه الله 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 الله
وشفاء من كل داء. اللهم إنا نعوذ بك من علم لا ينفع وقلب لا يخشع ونفس لا تشبع وعين لا تدمع ودعاء لا يستجاب له. اللهم اقسم لنا من خشيتك ما تحول بيننا وبين معصيتك، ومن طاعتك ما تبلغنا به جنتك، ومن اليقين ما تهون علينا مصائب الدنيا. اللهم متعنا بأسماعنا وأبصارنا وقواتنا أبدا ما أحييتنا. اللهم اجعله الوارث منا. اللهم اجعل ثأرنا على من ظلمنا، وانصرنا على من عادانا، ولا تسلط علينا من لا يرحمنا. اللهم لا تجعل الدنيا أكبر همنا ولا مبلغ علمنا ولا غاية رغبتنا، برحمتك يا أرحم الراحمين. اللهم اكفنا بحلالك عن حرامك، وأغننا بفضلك عن من سواك. اللهم لا سهل إلا ما جعلته سهلا، وأنت تجعل الحزن سهلا إذا شئت. اللهم سهل لنا أمورنا ويسر لنا أمور الدنيا والآخرة، برحمتك يا أرحم الراحمين. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم اشف مرضانا ومرضى المسلمين، وارحم موتانا وموتى المسلمين. اللهم إنا نسألك من خير ما سألك عبدك ونبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك محمد صلى الله عليه وسلم. أنت المستعان وعليك البلاغ، وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه أجمعين، والحمد لله.